ولما سكت عن موسى الغضب أخذ الألواح، وفي نسختها هدى ورحمة للذين هم لربهم يرهبون. پھر جب موسیٰ علیہ السلام کا غصہ ٹھنڈا ہوا تو اس نے وہ تختیاں اٹھا لیں جن کی تحریر میں ہدایت اور رحمت تھی ان لوگوں کے لیے جو اپنے رب سے ڈرتے ہیں. تو آپ دیکھیے کہ یہاں پر جس چیز کو اللہ رب العزت جو ہے وہ نمایاں کر کے پیش کر رہے ہیں وہ یہ ہے کہ موسیٰ علیہ السلام کا جو غصہ تھا تھوڑی دیر بعد ہی جو ہے وہ ختم ہو گیا، اور تختیاں جو انہوں نے رکھ دی تھی اب ان تختیوں کو انہوں نے جو ہے وہ اٹھا لیا. تو اصل بات کیا ہے کہ وہ تختیاں انہوں نے ایک سائڈ پہ رکھ دی تھی اور پھر اس کو اٹھا لیا. اور وہ تختیاں کیوں نہ اٹھاتے؟ کیونکہ ان کے اندر جو تھی وہ ہدایت تھی، رہنمائی تھی پوری قوم کے لیے، ہے نا. تو یہاں پر جو ہے اللہ تعالیٰ اسی چیز کی طرف جو ہے وہ توجہ دلا رہے ہیں کہ غصہ ٹھنڈا ہوتے ہی انہوں نے وہ تختیاں جو ہیں وہ اٹھا لی. اخذ الالواح، تو اس سے یہ بات پتہ چلتی ہے کہ اس کا یہ نہیں مطلب کہ غصے کا اثر یہ ہوتا کہ پھر ان کو اٹھایا ہی نہ جاتا یا ان کی جو ہے وہ قدر ہی نہ کی جاتی. اور الواح سے مراد کیا ہے؟ الواح جو ہے یہی دراصل تورات تھی، ہے نا. اور اللہ رب العزت نے یہ بات فرمائی کہ اس کی تحریر میں ہدایت اور رحمت تھی. نسخہ، نسخہ جو ہے یہ کسی تحریر کی حرف حرف نقل کو کہتے ہیں. نسخہ جو ہے کسے کہتے ہیں؟ کسی تحریر کی حرف حرف نقل کو بھی کہتے ہیں کہ اس کے اندر جو بھی لکھا ہوا ہے کسی تحریر کو تو اس کو نقل کر لیا جائے. تو وہ تختیوں پر لکھی ہوئی تھی تورات. اور آپ نے قرآن میں اور بھی مختلف جگہ پڑھا ہے کہ تورات جو اللہ تعالیٰ نے دی تو اس میں ہدایت اور رحمت، اور قرآن کے اندر بھی یہی بات ہے نا. تو اللہ کی جو کتابیں ہیں ان کی خاص خوبی کیا ہے؟ ہدوں و رحمہ، کہ اگر لوگ اس پر عمل کرنا چاہیں، اگر لوگ اس پر چلنا شروع کر دیں، اگر لوگ اس کے مطابق اپنی زندگیوں کے فیصلے کرنے لگیں تو کیا ہے کہ پھر ان کو رہنمائی ملتی ہے. اور دوسری اہم بات کیا ہے کہ جب اللہ کی ہدایات پر عمل کیا جاتا ہے تو پھر رحمت ہے، ورحمہ. اور اس رحمت کا اندازہ جو ہے ہمیں خود اپنی زندگی کا جائزہ لے کر بھی جو ہے اس کا احساس ہوتا ہے نا، کہ جب قرآن مجید کے مطابق ہماری زندگیوں کے فیصلے ہوتے ہیں تو پھر کیا فائدہ ہوتا ہے کہ گھر کے اندر ایک امن، ایک سکون، ایک پیار، ایک محبت کی کیفیت جو ہے وہ پیدا ہو جاتی ہے. اور لیکن کن لوگوں کو ہدایت اور رحمت ملے گی؟ للذین هم لربهم يرهبون، جو اپنے رب سے ڈرتے ہیں. تو یہاں پر خاص طور پر جو ہے اس بات کو نمایاں کیا گیا ہے کہ اللہ کی رحمت سے فائدہ اٹھانے کے لیے کیا ضروری ہے؟ کہ اللہ تعالیٰ کا ڈر، اللہ کا خوف. اور آپ ایک بات یاد رکھیے گا کہ تورات کے لیے ہے نا کہ اس میں رہنمائی تھی کہ دنیا میں زندگی کیسے گزاری جائے. تو جب دنیا میں اللہ کی ہدایت کے مطابق زندگی گزاری جاتی ہے تو دنیا میں بھی امن ہوتا ہے اور رحمت آخرت میں بھی ملے گی، اللہ تعالیٰ کی معافی کی شکل میں، جنت کی شکل میں اور اللہ کے انعامات کی شکل میں. تو دنیا میں ہدایت اور آخرت میں رحمت، بعض لوگ اس کی یہ تفسیر بھی کرتے ہیں. لیکن ضروری ہے کہ لوگ جو ہیں وہ اللہ سے ڈرنے والے ہوں، اللہ کا خوف رکھنے والے ہوں. للذین هم لربهم يرهبون، اللہ سے، اپنے رب سے، دنیا سے نہیں. پھر آگے جو آیت نمبر 155 ہے یہ اس میں ایک خاص واقعے کی طرف جو ہے وہ اشارہ کیا گیا ہے. اور یہ واقعہ جو تھا وہ کیا تھا؟ اللہ رب العزت فرماتے ہیں کہ واختار موسیٰ قومہ، اور موسیٰ علیہ السلام نے اپنی قوم میں سے چن لیا، 70 آدمیوں کو، لمی قاتینا، ہماری ملاقات کے لیے. کہ اپنی قوم کے 70 آدمیوں کو منتخب کیا تاکہ وہ اس کے ساتھ ہمارے مقرر کیے ہوئے جو وقت ہے اس پر حاضر ہوں. تو آپ دیکھ لیجئے، آپ پہلے بھی یہ پڑھ چکی ہیں کہ قوم کے 70 نمائندے جو تھے وہ کوہ سینا پر جو ہے اللہ تعالی کی پیشی کے لیے جو تھے وہ حاضر ہوئے تھے اللہ تعالیٰ کے پاس، اور وہ قوم کی طرف سے آئے تھے. اور کیوں آئے تھے؟ تاکہ جو قوم نے بچڑے کی پوجا کی تھی اور جو بچڑے کی پوجا کرنے کی غلطی کی تھی اس پر اللہ تعالیٰ سے وہ معافی مانگے اور اثر نو اطاعت کا وعدہ کریں. اور دوسری بات ہمیں یہ بھی پتہ چلتی ہے کہ جب یہ 70 آدمی آئے اور اللہ تعالیٰ سے انہوں نے معافی مانگی تو साथ ही इन्होंने ये भी कहा कि हम कैसे मान जाएं कि तेरे रब ने तुझे ये तौरात दी है, ये तख्तियां दी है, हमने तो ये सब कुछ नाजिल होता देखा ही नहीं। तो ये भी उन्होंने जो है वो इतराज किया। अब आप देखें कि यहाँ पे इसी बात का जिक्र है कि हुआ क्या कि ये 70 आदमी मुकर्रा वक्त पर ये हाजिर हुए, और फलम्मा अखजतहुमुर रजफतु, जब इन लोगों को एक सख्त जलजले ने आ पकड़ा। क्यों जलजले ने उन्हें आ पकड़ा? एक तरफ ये माफी मांग रहे थे और दूसरी तरफ कह रहे थे कि हमने वो तख्तियां तो तुम्हें देते हुए अल्लाह ताला को देखा ही नहीं, जब तक अपनी आंखों से न देख लें। पीछे आप सूरत अल बकरा में पढ़ चुकी हैं कि हत्ता नरल्लाह जहरा, कि जब तक हम अल्लाह को जहरा खुली आंखों से देख ना लें हम नहीं मानेंगे। तो यहाँ पे भी उसी बात का जिक्र है, फिर इन लोगों को एक सख्त जलजले ने आ पकड़ा। काला, कहा मूसा अलैहिस्सलाम ने, रब्बे लौशेता, ऐ मेरे रब अगर तू चाहता, अहलकतहुम मिन कब्लु, इससे पहले ही इन लोगों को जो है वो तू हिलाक कर देता। ऐ मेरे सरकार, ऐ मेरे रब, आप चाहते तो पहले ही इनको जो है वो हिलाक कर देते, व इय्याया, और मुझको भी। क्यों अल्लाह ताला से ये बात कह रहे हैं हजरत मूसा अलैहिस्सलाम के, यानी इस वक्त ये लोग तो पहले ही कौम की तरफ से माफी मांगने आए हैं और एक और हमारे ऊपर ये आजमाइश आ गई है, तो आप चाहते तो पहले ही चाहते तो इनको मार देते। और दूसरी बात साथ ही कहते हैं कि अतोहलिकुना बिमा फअल सुफहाउ मिन्ना, क्या अल्लाह ताला क्या तू हिलाक करना चाहता है उस अमल पर जो हम में से बाज बेवकूफों ने किया है, कि क्या आप उस कसूर में जो हम में से चंद नादानों ने किया है आप सबको हिलाक कर देंगे? कि कुछ लोगों ने ये बात कही है ना, तो अगर आप चाहते तो मुझे भी और उन लोगों को पहले हिलाक कर सकते थे, अपना भी साथ जिक्र करते हैं। तो ये क्यों इसका जिक्र है? कहते हैं कि 70 जो आदमी थे, इन्होंने जब अल्लाह ताला के दीदार का मुतालबा किया कि हम देखना ये चाहते हैं, तो उन पर जो थी वो आसमान से जो है एक रजफा आ गया। और रजफा जो है वो क्या था कि अल्लाह ताला की तरफ से एक अजाब की शक्ल थी। एक तरफ हमें ये भी मिलता है कि कोहे तूर ऐसे था जैसे इन पर गिरा ही दिया जाएगा, है ना। तो उसको जब अपने ऊपर गिरता हुआ इन्होंने देखा तो फिर इन्होंने कहा कि नहीं नहीं हम जो है वो माफी मांगते हैं। तो यहाँ पे उसी चीज का जो है वो जिक्र हो रहा है कि अल्लाह ताला का इन पर जो है वो कहर नाजिल हुआ। और बाज रवायतों में मिलता है कि 70 आदमी फौत हो गए, यानी उनको मौत आ गई, लेकिन ये कि फिर अल्लाह ताला ने उनको जो है वो जिंदा कर दिया। अल्लाह ताला तो जो चाहे जो है वो कर सकता है। तो अब मूसा अलैहिस्सलाम की दुआ है, उनकी दरख्वास्त है, और अल्लाह ताला जो है वो कैसे मामला करते हैं आप देखिए कि हजरत मूसा अलैहिस्सलाम कहते हैं कि इन ही इल्ला फितनतुक, कि ये तो आपकी डाली हुई एक आजमाइश थी। तुदिल्लु बिहा मन तशाउ व तहदी मन तशा, के जिसके जरिए से आप जिसे चाहते हैं गुमराही में मुब्तिला करते हैं और जिसे चाहते हैं हदायत बख्शते हैं। तो ये क्या था कि ये एक आजमाइश थी, और हर मौके पर जब आजमाइश आती है कुछ लोग उससे जो है वो सीख जाते हैं और कुछ लोग जो है वो उससे उसमें जो है वो बिगड़ जाते हैं। तो अल्लाह ताला के जो फैसले हैं, अल्लाह ताला के जो इम्तहानात हैं, वो सारे अल्लाह ताला के किसी खास मकसद जो है उसके लिए होते हैं। तो मूसा अलैहिस्सलाम जब ये दुआ करते हैं तो 70 आदमी दोबारा जिंदा हो जाते हैं। अल्लाह ताला ने बनी इसराइल को बड़ा ही नवाजा है, क्योंकि वक्त का पैगंबर है, हैरान परेशान के ना पाए रफ्तन ना जाए मानदन वाला मामला बन गया कि कौम के पास आएंगे तो कौम सवाल पूछेगी कि वो 70 आदमी जो आपके साथ गए थे वो कहाँ है, है ना। तो अब ऐसे में वो क्या करें? मूसा अलैहिस्सलाम अब अल्लाह ताला से फरियाद कर रहे हैं और के अगर उनको हिला किया था तो मुझे भी कर दिया होता तो बात ही खत्म हो जाती, तो क्या मैं करूं ना। तो अब उसमें जो है अल्लाह रब्बुल इज्जत जो है से वो दुआ करते हैं। और आप एक बात याद रखिए कि ये एक आजमाइश थी कि जो कि कुछ भी इस कौम पर गुजरी, पहले गौशाला परस्ती की, फिर माफी मांगने की, माफी मांगने आया और फिर एक मुतालबा कर दिया, है ना। तो फिर उनसे जो है वो एक गलती हो गई। तो दरअसल क्या है कि सारे का सारा वाक्य अल्लाह तेरी तरफ से एक आजमाइश थी, और कुछ लोग जो हैं वो हदायत पर कायम रहे और कुछ लोग जो हैं वो उसमें से गलती उन्होंने कर दी। तो इसलिए वो अल्लाह ताला से ये दुआ करते हैं और साथ ही फिर ये भी फरमाते हैं कि आप देखें कि इतने खूबसूरत इसके अल्फाज हैं कि अंता वलीयुना, कि तू ही हमारा सरपरस्त है, तू ही हमारा कारसाज है, तू ही हमारा दोस्त है, वली है। फ़ग़फ़िर लना, बस माफ कर दीजिए हमको, वरहमना और हम पर रहम फरमाइए, वह अंत खैरुल ग़ाफ़िरीन, आप सबसे बढ़कर माफ फरमाने वाले हैं। मूसा अलैहिस्सलाम जो है वो अल्लाह ताला से जो माफी मांगते हैं, और बड़ा ही खूबसूरत तरीका है, बड़ा ही खूबसूरत अंदाज है उनका माफी मांगने का, कि एक तरफ उनका ये कहना कि आप ही मेरे वली हैं, आप ही मेरे दोस्त हैं, तो आपके इस डर को छोड़कर और आपको छोड़कर मैं किस और से अपनी जो है वो ये दरख्वास्त करूं, या अपनी ये मुसीबत का जो मेरे ऊपर वक्त आया है मेरी कौम की तरफ से, और फिर उसमें जन अहमक लोगों ने जो बात की है, तो अब जो है मैं ये इसकी दरख्वास्त माफी की आपको छोड़कर और किस से करूं ना, अंता वलीयुना। ये बड़ी खूबसूरत जो है वो दुआ है, और उसमें आप देखेंगे फ़ग़फ़िर लना कहते हैं कि आप हम सबको बख्श दीजिए, और फिर ये भी कहते हैं कि वरहमना और आप हम सब पर रहमत कीजिए, और साथ ही क्या है कि आप सबसे बढ़कर जो है वो रहम फरमाने वाले हैं। तो दरअसल यहाँ पर जो है वो मूसा अलैहिस्सलाम का दुआ मांगना और अल्लाह ताला का जो है वो माफ कर देना, ये उस चीज की तरफ जो है वो इशारा किया जा रहा है। फिर अल्लाह रब्बुल इज्जत जो है फरमाते हैं कि मूसा अलैहिस्सलाम की दुआ में ये चीज भी शामिल थी कि वक्तुब लना फी हाज़िही दुनिया हसना, और हमारे लिए इस दुनिया के अंदर भी भलाई लिख दीजिए, वफिल आखिरती और आखिरत में भी। अब आप देखें सिर्फ इतना ही है कि वफिल आखिरा, लेकिन ये जो हसना है ना, ये दुनिया के लिए भी आया है और आखिरत के लिए भी आया है, कि दुनिया में भी हमें भलाई चाहिए और आखिरत में भी चाहिए। तो जब इंसान तौबा करता है, जब इंसान रुजू करता है, तो उसके साथ ही फिर अल्लाह ताला क्या करते हैं कि उनको हसना से जो है वो नवाज देते हैं। तो यहाँ पर जो है उसी चीज की तरफ जो है वो इशारा किया गया है। फिर फरमाया इन्ना हुदना इलैक, हमने आप ही की तरफ रुजू किया। यहां तक ना मूसा अलैहिस्सलाम की दुआ है, जो पीछे कहां से शुरू होती है, तो दिल्लू बिहा मंतशा व तहदी मंतशा, कि वो जो दीदार का मुतालबा था ये भी एक आजमाइश थी, और आए थे माफी मांगने और एक और गलती जो है वो हो गई। तो अब इसके साथ ही जो है फिर देखिए अल्लाह रब्बुल इज्जत जो है वो क्या जवाब देते हैं कि काला अजाबी उसीबु बिही मन अशा, कि सजा तो मैं जिसे चाहता हूँ देता हूँ। ये जो है ना उसीबु अशाउ, ये शुरू में जो हमजा आपको नजर आ रहा है इसका मतलब है मैं, कि मेरा अजाब जो है जिसे मैं चाहूंगा उसको तो मेरा अजाब मिलेगा। वह रहमती वसीयत कुल शई, मगर मेरी रहमत हर चीज पर जो है वो छाई हुई है। अब अल्लाह ताला बता रहे हैं कि जिस तरीके पर मैं इस दुनिया में हुक्मरानी कर रहा हूं, मेरा तरीका जो है वो अजाब का गजब का नहीं है, है ना, जिसमें कभी कभी रहम और फजल की शान नुमाया हो जाए, बल्कि असल चीज रहम है जिस पर पूरी कायनात का निजाम कायम है। और गजब किस वक्त जाहिर होता है अल्लाह का, जब अल्लाह ताला के बंदे अल्लाह की नाफरमानी करते हैं, सरकशी इख्तियार करते हैं, तो हद से गुजर जाते हैं, उस वक्त अल्लाह का जो है वो गजब जाहिर होता है। तो यहाँ पर अल्लाह ताला बता रहे हैं कि मेरी रहमत का और मेरे अजाब का जाब्ता क्या है। अब आप देखें कि मूसा अलैहिस्सलाम की जो दुआ थी वो भी एक मोहब्बत का तकाजा था, कि उन्होंने अपनी कौम के लिए दुनिया और आखिरत दोनों की भलाई की दुआ मांगी है ना। और अल्लाह ताला ने जवाब में जो है क्या कहा, अपनी रहमत और अजाब का असल जाब्ता बता दिया। क्या फरमाया अल्लाह ताला ने कि जहां तक मेरी रहमत है वो वसीयत कुल शई, और जहां तक अजाब की बात है मैं उस वक्त नाजिल करता हूं जो मेरी नाफरमानी करते हैं, मेरे कानून अदल के मुताबिक सजावार ठहरते हैं, कि उनको सजा मिलनी ही चाहिए। तो यहां पर जो है ये आप उस बात को याद रखें कि ये अल्लाह का रहम ही है, ये अल्लाह की रहमत ही है कि अल्लाह ताला पूरी दुनिया में जो है वो रिजक दे रहा है, पूरी दुनिया को जो है वो बारिश मिलती है ना, अमीर है, गरीब है, शाहो गदा है, या फिर काफिर और मोमिन है, सबके पास जो कुछ है अल्लाह का अता करता है। और ये है अल्लाह ताला का मामला। और लेकिन ये कि जहां तक रहमत का ताल्लुक है आखिरत की, तो उस वो सिर्फ मोमिनों के हिस्से में आएगी। ईमान लाने वालों को जो है अल्लाह ताला ने ईमान लाने वालों के लिए आखिरत की रहमत को खास कर लिया है। और दुनिया की जिंदगी में क्या है कि काफिर और मोमिन सबको मिलती है। और अल्लाह ताला यहाँ पे कानून भी बता रहे हैं कि वरहमती वसीयत कुल्ला शाही। और हम भी इस बात का अंदाजा करते हैं कि दुनिया की जिंदगी में कितनी दफा गलतियां और गुनाह करते हैं, कितनी नाफरमानियां होती हैं, कितनी जो है वो ढिकाईपन और जसारते होती हैं कि अल्लाह की आयात एक तरफ और हमारे अमल एक तरफ होते हैं। तो अल्लाह ताला फिर भी हमें दुनिया में जीने देते हैं। अल्लाह ताला हमारी रस्सी को फौरन हमारी नकील को पकड़ नहीं लेते, है ना। हमें दुनिया से अल्लाह ताला ने निकाल नहीं दिया, हम पे मौत नहीं आ गई। तो ये अल्लाह की रहमत का कानून है। इल्ला के कोई हद से ही गुजर जाता है तो अल्लाह ताला फिर उसको सफाई हस्ती से बिटा देता है जैसे पिछली कौमों को। लेकिन ये कि आम लोगों पे भी छोटे मोटे अजाब आते ही रहते हैं, छोटी मोटी पकड़ उनकी होती रहती है। कभी कोई बीमारी हो गई, खुदा न खास्ता कोई एक्सीडेंट हो गया, कोई चीज गुम हो गई, तो ये क्या होता है कि कभी चीजों का मिलना, नेमतों का मिलना, दौलत का मिलना, ये भी एक आजमाइश है कि मेरा बंदा मेरे आगे कितना झुकता है। और कभी उनसे महरूम कर देना, आग लग गई है, बीमारी आ गई है, एक्सीडेंट या कुछ भी किसी भी तरह की कोई आजमाइश, तो होता क्या है कि ये इसको फोकस करता है कि नहीं, है मेरी तरफ मुतवज्जो होता है कि नहीं। तो ऐसे मौकों में जो है वो नेमतों के मिलने पर इतराना नहीं चाहिए और छिन जाने पर जो है मायूस नहीं होना चाहिए। क्या है, सबर और शुक्र जो है वो मोमिन का जेवर है। तो अल्लाह रब्बुल इज्जत फरमाते हैं कि मेरी रहमत जब हर चीज पर छाई हुई है, उस पर मेरा दुनिया का निजाम कायम है, फसा अक्तुबुहा लिल्लज़ीना यत्तकून, तो मैं क्या करूंगा, और अनकरीब मैं इसे लिख दूंगा उन लोगों के लिए जो मुत्तकी हैं, जो नाफरमानी से परहेज करते हैं। وَيُؤْتُونَ الزَّكَاةَ وَالَّذِينَ هُمْ بِآيَاتِنَا يُؤْمِنُونَ, جو زکات ادا کرتے ہیں اور اس کے ساتھ کیا کرتے ہیں, میری آیات پر ایمان لائیں گے۔ اب آپ دیکھیے کہ یہاں پر اللہ تعالیٰ جو ہے یہ اتنا ہی نہیں فرمایا کہ بس وہ متقی ہیں, یتقون وہ ڈرنے والے ہیں, بلکہ یتقون کہنے کے بعد ساتھ ہی اللہ تعالیٰ نے جو ہے یہ بات بتائی ہے کہ جب وہ متقی بنتے ہیں تو وہ مال سے محبت نہیں کرتے۔ وہ جب بھی جو ہے وہ میں جو حکم دیتا ہوں اس کو ادا کرتے ہیں, حتیٰ کہ وہ زکوٰۃ دیتے ہیں۔ اور آپ کو پتا ہے کہ جب بھی اللہ کے راستے میں صدقہ خیرات کیا جاتا ہے, اور زکوٰۃ تو فرض ہے ہر مسلمان پر, تو کیا ہے کہ مال کی محبت دبتی ہے, آخرت کی فکر جو ہے ابھرتی ہے۔ دنیا کی محبت کی بجائے آخرت کی محبت جو ہے وہ زیادہ ہوتی ہے انسان کو۔ تو یہ ہے کہ تقویٰ دراصل کیا ہے, تقویٰ سطحی ایمان نہیں ہے کہ سرسری نظر میں آپ جو ایمان لے آئے, جسٹ ٹوپی پہن لینا, سکارف, جلباب, داڑھی, برقع, بلکہ کیا ہے, تقویٰ تبدیلی کا نام ہے۔ تبدیلی کی چینج آنی چاہیے فکر میں, نظر میں, اخلاق میں, کردار میں, عملوں میں۔ اور وہ تبدیلی کیا ہے کہ پھر وہ زکوٰۃ دیتے ہیں, وہ سمجھتے ہیں کہ ہمارے مال پر جو ہے وہ غریبوں کا, مسکینوں کا, یتیموں کا, بیواؤں کا, اور جو بھی اللہ تعالیٰ نے زکوٰۃ کے مصارف بتائے ہیں, قیدی ہیں تو ان کا حق ہے۔ پھر اس کے ساتھ اگر اتنا ہی کافی ہو, اتنا ہی ہوتا تو بھی بات تھی, لیکن ایک اور اسلوب اللہ نے اختیار کیا ہے, وہ کیا ہے کہ وہ ہماری آیات پر ایمان لائیں گے۔ یہ بڑی خاص بات ہے, یہاں پہ یہ زور دینا مقصود ہے کہ وہ لوگ جو ہیں وہ قرآن پر ایمان لائیں گے۔ اب آپ دیکھیے کہ یہاں پر ذکر کس کا ہو رہا ہے, بنی اسرائیل کا ہو رہا ہے, ہے نا, اور بنی اسرائیل کے لوگ تھے تو مسلمان ہی نا۔ تو ہماری آیات پر ایمان سے مراد یہاں پر کیا ہے کہ جب بھی کوئی نبی پھر میری آیتیں لے کر آئے گا, میرا پیغام لے کر آئے گا, تو وہ اس کا اقرار کریں گے, وہ اس کا انکار نہیں کریں گے۔ والذین ہم بآیاتنا یؤمنون, مطلب کیا ہے کہ بنی اسرائیل سے آئندہ آنے والے جو نبی ہیں ان پر ایمان لانے کے لیے جو ہے وہ کہا جا رہا ہے, ان سے اس کا جو ہے وہ وعدہ لیا جا رہا ہے۔ اور یہ بھی کیا ہے, یہ ایک عہد ہے۔ اور اب آپ دیکھیے کہ اللہ تعالیٰ نے جو ہے وہ جب ان کو موسیٰ علیہ السلام نے دعا کی ہے معافی کی, اور جواب میں اللہ تعالیٰ نے جو ضابطہ بتایا ہے اس میں یہ چیزیں بھی شامل ہیں کہ اگر وہ سزا سے بچنا چاہتے ہیں, میری رحمت میں آنا چاہتے ہیں, تو ان کو اپنے آپ کو بدلنا ہوگا۔ اور اس کے بعد یہ کہ آئندہ آنے والے پیغمبر پر اور میری آیات پر جو ہے وہ ایمان لانا ہوگا. پھر فرمایا الذين يتبعون الرسول النبي الامي الذي يجدونه مكتوبا عندهم في التوراة والانجيل. بس آج یہ رحمت ان لوگوں کا حصہ ہے کہ اب رحمت کن لوگوں کو ملے گی؟ نمبر ون, وہ لوگ جو اتباع کرتے ہیں رسول کا, نبی کا, اور نبی بھی کون؟ جو امی ہے. تو آپ دیکھ لیجئے کہ حضرت موسیٰ علیہ السلام کی دعا کے جواب میں بات اوپر والی یہ آیت 156 پر ختم ہو گئی ہے. اب اس کے بعد موقع کی مناسبت سے اللہ تعالیٰ نے بنی اسرائیل کو رسول اللہ صلی اللہ علیہ وسلم کے اتباع کی دعوت دی ہے, اور پوری بات کا مدعا یہ ہے کہ اگر تم اللہ کی رحمت نازل جو ہے وہ ہونے کی شرائط جو ہے وہ پورا کرتے ہو جو اس وقت اللہ تعالیٰ نے موسیٰ علیہ السلام سے کہی تھی, اور آج بھی تم اس پر قائم ہو, تو ان شرائط کا تقاضا یہ ہے کہ تم رسول پر ایمان لے آؤ. اور آپ دیکھیے کہ رسول اللہ صلی اللہ علیہ وسلم جو تھے اس زمانے میں جو ہے جب آپ نبی بنا کر بھیجے گئے تو یہودی تو موجود تھے, لیکن وہ کیا کرتے تھے؟ ان کا انکار کرتے تھے. تو یہاں پر رسول اللہ صلی اللہ علیہ وسلم کو جن القابات سے نوازا گیا ہے اس میں نمبر ون کیا ہے؟ الرسول. دوسرا کیا ہے؟ النبی. تو تیسری صفت آپ کے لیے جو بیان ہوئی ہے وہ ہے امی کی. تو آپ کو پتہ ہی ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم جو ہیں وہ رسول بھی تھے اور نبی بھی تھے, اور یہ بات آپ پڑھی چکے ہیں کہ ہر نبی رسول نہیں ہوتا لیکن ہر رسول نبی ہوتا ہے, ہے نا. رسول جو ہے اس کو خاص احکامات کتاب, کیونکہ جلیل القدر رسول جو ہیں وہ کچھ ہی ہیں, ہے نا, تقریباً 313 یا اس طرح, لیکن نبی جو ہے وہ ہزاروں کی تعداد میں آئے. تو اللہ کے جو نبی تھے رسول اللہ صلی اللہ علیہ وسلم رسول بھی تھے, نبی بھی تھے, اور تیسرا لقب کیا ہے کہ امی ہیں. اور آپ کو پتہ ہی ہے کہ عربوں کی قوم جو تھی یہ امیین کی قوم تھی, ان کے ہاں پڑھنے لکھنے کا لکھنے پڑھنے کا رواج بہت ہی کم تھا, اور کسی شخص کا امی ہونا جو ہے ان کے ہاں ایک عیب سمجھا جاتا تھا. اب رسول اللہ صلی اللہ علیہ وسلم کی جب خصوصیات کا اور آپ کے کمالات کا ذکر کیا جا رہا ہے تو آپ کی صفت کو, امی کی صفت کو نمایاں کر کے پیش کیا جا رہا ہے. کیوں؟ یہ بات بتائی جا رہی ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم امی تھے, اور پھر یہ آپ کا جو ہے وہ قرآن جیسی دعوت کو پیش کرنا, تو یہ کیا تھا؟ یہ خاص طور پر آپ پر اللہ کا جو ہے وہ فضل تھا. اور اگر آپ لکھنا پڑھنا نہیں جانتے تھے تو آپ کیسے پھر قرآن کی دولت کو اور قرآن کی نعمت کو آپ نے جو ہے وہ پیش کیا؟ تو دراصل یہاں پر یہ بات جو ہے بتائی جا رہی ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم کا قرآن کی نعمت کو اور قرآن کے علم کو پیش کرنا یہ صرف اور صرف جو ہے وہ کیا ہے؟ اللہ کا احسان ہے, ورنہ دنیا جانتی تھی کہ یہ جو تھے امیین میں سے ہیں, یہ ان پڑھ لوگوں میں سے ہیں. تو یہاں پر بھی اسی چیز کی طرف جو ہے وہ توجہ دلائی جا رہی ہے, گو کے رسول ہیں, نبی ہیں, امی ہیں, لیکن پیروی کرنی ہے. یتبعون, پھر کیا؟ الذین یجدونہ مکتوبا عندہم فی التوراۃ والانجیل, جس کا ذکر انہیں اپنے ہاں تورات اور انجیل میں لکھا ہوا ملتا ہے. تو آپ دیکھ لیجئے کہ تورات اور انجیل میں بھی رسول اللہ صلی اللہ علیہ وسلم کی آمد کے متعلق جو ہے انہیں صاف اشارات جو تھے وہ لکھے ہوئے ملتے تھے. نمایاں طور پر یہ بات موجود تھی کہ ایک پیغمبر جو ہے وہ آنے والا ہے. تو آج بھی یہ بشارت جو ہے تورات اور انجیل میں جو ہے وہ موجود ہے. اہل کتاب اسے پڑھتے بھی ہیں, اسے اچھی طرح سمجھتے ہیں, اچھی طرح جانتے ہیں. جیسے استثناء باب 18 میں آیت 15 سے 19, اسی طرح متا باب 21 آیت 33 سے 46, یوحنا باب 1 آیت 19 سے 21. تو یہ لفظ جو ہے یا آپ کی آنے کی خوشخبری جو ہے وہ تورات اور انجیل میں جو ہے وہ موجود تھی, اور یہ لوگ پڑھتے. یہ الگ بات ہے کہ وقت گزرنے کے ساتھ ساتھ انہوں نے اس میں جو ہے وہ تبدیلی جو ہے وہ کر دی ہے, لیکن اللہ رب العزت کہتے ہیں کہ ان کی کتابوں کے اندر یہ خوشخبری جو ہے وہ پائی جاتی ہے. اور جب خوشخبری یہ پائی جاتی تھی, یہ بشارت پائی جاتی تھی, تو ان کی کیا ذمہ داری بنتی تھی؟ کہ پھر یہ اس کے مطابق جو ہے وہ رسول اللہ صلی اللہ علیہ وسلم پر ایمان لاتے اور آپ کا اتباع کرتے. پھر مزید جو ہیں بتائی جا رہی ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم جو ہیں آپ کے آنے کے آمد کے بعثت کے مقاصد کیا تھے. تو اس میں آپ دیکھیے کہ نمبر ون کیا ہے, یامرہم بالمعروف, کہ وہ انہیں نیکی کا حکم دیتا ہے. تو اب یہاں پہ رسول اللہ صلی اللہ علیہ وسلم کا تعارف کروایا جا رہا ہے, ان کی تعریف کی جا رہی ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم جب آئے تو آپ کی آمد کا مقصد کیا تھا, کہ لوگوں کو نیکی کا حکم دینا. اور آپ دیکھ لیجئے کہ جب رسول اللہ صلی اللہ علیہ وسلم آئے تو لوگوں عوام جو تھی وہ بہت سی زنجیروں میں جکڑی ہوئی تھی, بہت سے بدی کے کام کرتی تھی, غلط کام کرتی تھی, لیکن کیا کرتی تھی, نیکی کا کام سمجھ کر ان کو جو ہے وہ ادا کرتی تھی. لیکن جب رسول اللہ صلی اللہ علیہ وسلم آئے تو آپ نے آتے ہی لوگوں کو جو ہے وہ نیکی کی معروف کیا ہے کہ ساری سوسائٹی جو ہے اس بات کو سمجھتی تھی کہ یہ یامرہم بالمعروف, اور دوسری ان کی صفت کیا تھی, وینہاہم عن المنکر, کہ برائی کے منکر کاموں سے روکتے تھے. آپ کو پتہ ہے معروف کا اپوزٹ کیا ہے, منکر. معروف کا اپوزٹ جو ہے وہ منکر ہے. تو معروف کہتے ہیں جانی پہچانی چیز کو, ہے نا, اور منکر جو ہوتا ہے اس کا مطلب ہوتا ہے اوپرا, انکار جیسے کرنا, اجنبی جو پہچانی نہ جا سکے. تو معنی کیا ہے کہ معروف سے مراد نیک کام ہے جو شریعت اسلامی میں جانے پہچانے جاتے ہیں, اور منکر سے مراد وہ برے کام ہیں جو دین اور شریعت میں کیا ہیں, اجنبی ہیں. تو رسول اللہ صلی اللہ علیہ وسلم جب آئے تو آپ نے آتے ہی اس زمانے میں جو بھی گمراہی کے کام تھے, غلط کام تھے, ان سب کو جو ہے ان سے لوگوں کو روکنا شروع کیا, اور جو اچھے کام تھے ان کی جو ہے وہ تلقین اور تبلیغ اور ترغیب جو ہے وہ دینی شروع کر دی, لوگوں کو سمجھانا شروع کر دیا. تو یہاں پہ اس کا خاص طور پر جو ہے وہ ذکر کیا جا رہا ہے, اور آج یہی امت مسلمہ کا بھی جو ہے وہ فرض بنتا ہے. پھر اس کے بعد اگلا ان کا کیا تھا, وَيُحِلُّهُمْ لَهُمُ الطَّيِّبَاتِ وَيُحَرِّمُ عَلَيْهُمُ الْخَبَائِثَ. تو تیسری چیز کیا تھی, کہ ان کے لیے جو ہے وہ پاک چیزیں جو ہیں وہ حلال کرتے ہیں, اور جو چوتھی چیز کیا تھی, کہ ناپاک چیزیں جو ہیں وہ حرام کرتے ہیں. تو آپ دیکھ لیجئے کہ حلال اور حرام کے بارے میں رسول اللہ صلی اللہ علیہ وسلم جو تھے وہ کیا کرتے تھے, لوگوں کی اصلاح کرتے تھے. اور یہاں پر بھی طیبات بتائی جا رہی ہے کہ طیبات جو پاکیزہ چیزیں تھیں, جو پسندیدہ چیزیں تھیں, ان کو رسول اللہ صلی اللہ علیہ وسلم نے حلال کیا. اور جو خبائث, کہ مادی طور پر بھی, حصی طور پر بھی, ذہنی طور پر بھی جو چیزیں جو تھیں وہ ناپاک تھیں, ان کو جو ہے رسول اللہ صلی اللہ علیہ وسلم نے جو ہے اس سے منع کر دیا, ان کو حرام ٹھہرا دیا. تو حلت اور حرمت کے قاعدے ہمیں کہاں سے سیکھنے ہیں, قرآن سے, پھر رسول اللہ صلی اللہ علیہ وسلم کی زندگی سے, یعنی آپ نے جو بتائے. اور آپ دیکھیے کہ اس زمانے میں بعض چیزیں ایسی تھی جو بنی اسرائیل پر حرام کر دی گئی تھی. تو جب رسول اللہ صلی اللہ علیہ وسلم آئے تو آپ نے بتایا کہ یہ تو ان کی بدکاریوں کی سزا کے طور پر ان کو حرام کیا گیا ہے, لیکن یہ امت مسلمہ کے لیے حلال ہیں. جیسے حلال جانوروں کی چربی بنی اسرائیل کے لیے کیا تھی, جو تھی وہ بھی حرام تھی, لیکن امت مسلمہ کے لیے اس کو جو ہے وہ حلال کر دیا گیا. پھر دوسری چیزیں, وہ خبائث چیزیں جن کا وہ استعمال کرتے تھے, مثلا جیسے خون کو پیتے تھے, یا خون جو ہے اس کو اپنے بچوں کو لگاتے تھے, خانہ کعبہ کی دیواروں پہ بھی آ کے لگا دیتے تھے قربانی جب کرتے تھے نا. تو آپ آگے قرآن میں, آپ نے سورت حج میں بھی یہ بات پڑھی ہے جب آپ دور تفسیر میں سے گزرے ہیں, کہ اللہ تعالیٰ کو تمہارا خون نہیں پہنچتا, تمہارا تقویٰ پہنچتا ہے. تو اسی طرح مردار جانور, شراب, حرام جانور, اور آمدنی کے وہ ذرائع جو حرام تھے, جیسے سود ہے, رشوت, جوا, اسی طرح جتنے بھی بری عادتیں اور اخلاق تھا, یہ بھی جو ہے خبائث میں آتا ہے. تو رسول اللہ صلی اللہ علیہ وسلم نے ان تمام چیزوں کو جو ہے وہ منع کر دیا. اور ہمیں بھی اپنا جائزہ لینا چاہیے کہ آج کے اس دور میں ہم جب عمل کرتے ہیں تو حلال اور حرام کے انہی قاعدوں پر چلتے ہیں جو قرآن اور سنت نے ہمارے لیے وضع کر دیے ہیں, مقرر کر دیے ہیں, یا یہ کہ جو ہے ویسٹرن کنٹریز میں آ کر حلال اور حرام کی تمیز جو ہے وہ امت مسلمہ نے کہیں کھو تو نہیں دی, اور کہیں ہمارا شمار بھی ان لوگوں میں تو نہیں ہے. تو ہمیں بھی بات کھانے پینے کی ہو, اور بات اخلاق اور کردار کی ہو, بات آمدنی کے ذرائع کی ہو کہ کون سا ذریعہ آپ اختیار کر رہے ہیں، جیسے لوٹو وغیرہ رکھتے ہیں بعض لوگ، یا سود کا لین دین کا کاروبار کرتے ہیں. جیسے ابھی کل پرسوں کسی عورت کا فون آیا تھا کہ ہم نے جو ہے وہ سود پر گھر لے لیا تھا، لیکن اب ہم اس کو چھوڑ رہے ہیں کیونکہ ہمارے گھر میں کوئی برکت ہی نہیں ہے، ہم جو بھی چیز بھی جو بھی کام کرتے ہیں الٹا پڑتا ہے، تو ہمیں ایسا لگتا ہے کہ یہ ہم نے جو اللہ کی نافرمانی کی تھی تو شاید اس وجہ سے، تو ہم جو ہے نا اس گھر کو اب چھوڑ رہے ہیں. تو اصل بات کیا ہے کہ آپ کو پتہ ہی ہے نا کہ آپ پیچھے پڑی چکی ہیں یوربس صدقات، کہ اللہ تعالیٰ جب صدقہ دیتے ہیں تو اس سے نشو نما ہوتی ہے، اللہ ان کو پروان چڑھاتا ہے. اور ربا کیا کرتا ہے؟ یمحق الربا، کہ ربا جو ہے وہ اس کو بالکل مٹا دیتا ہے، اس کا دیوالیہ کر دیتا ہے، ختم کر دیتا ہے. تو جس حلال مال میں حرام کی کمائی یا سود یا اس طرح شامل ہونا شروع ہو جائے تو پھر کیا ہے کہ اللہ کی رحمت جو ہے اس سے وہ لوگ محروم ہوتے چلے جاتے ہیں. تو یہاں پر بھی رسول اللہ صلی اللہ علیہ وسلم کے جو اوصاف بتائے جا رہے ہیں کہ حلال اور حرام کی تمیز جو ہے وہ اپنی مرضی سے نہیں ہو سکتی، بلکہ کیسے ہوگی؟ اللہ اور اللہ کے رسول کے بتائے ہوئے طریقوں کے مطابق. پھر اس کے بعد جو اگلی رسول اللہ صلی اللہ علیہ وسلم کا تعارف ہے اور آپ کی بعثت کا جو مقصد ہے یہ بہت ہی اہم ہے، اور وہ کیا ہے؟ وَيَدَعُ عَنْهُمْ إِسْرَهُمْ، کہ وہ ان سے اتارتا ہے، وَيَدَعُ عَنْ، وہ اتارتا ہے ان سے اسرہم، ان کے بوجھ. وَالْأَغْلَالُ، اور وہ بندشیں، وہ زنجیریں، وہ بیڑیاں، اللتی کانت علیہم، جن میں وہ جکڑے ہوئے تھے. تو اب آپ دیکھیے کہ یہاں پر عوام کے اندر جو خود ساختہ قانون ہے، ضابطے ہیں، جن کی وجہ سے زندگی بوجھ کے تلے دب گئی ہے، تو جب پیغمبر آیا تو عوام کو انہوں نے ان بوجھوں سے کیا آزاد کیا. اسر کسے کہتے ہیں؟ ایسے بوجھ کو کہتے ہیں جو آدمی کو حرکت کرنے سے روک دے. ایسا بوجھ ہوتا ہے نا انسان کے کندھوں پر، پیٹ پر، کہ حرکت ہی نہیں انسان کر سکے، تو اسر ناقابل برداشت. تو اس سے بھی جو ہے وہ نبی نے کیا کیا کہ نبی جب آیا تو اس نے ان بوجھوں سے ان کو جو ہے وہ نکال دیا. اور ساتھ ہی دوسری بات جو ہمیں پتہ چلتی ہے وہ کیا ہے کہ وہ زنجیریں، وہ قیدیں، وہ توق، وہ ہتھکڑیاں، وہ بیڑیاں جو تھیں ان کو کاٹ دیا، جو انہوں نے اب جن کے اندر وہ خود سے بند گئے تھے. تو اسر اور اغلال دراصل دونوں ہی، یعنی ایک طرف بوجھ ہے جس میں وہ لدے ہوئے تھے اور دوسری طرف قید ہے، جس سے مراد کیا ہے؟ جس کی وجہ سے رسم و رواج، سوسائٹی کے رسم و رواج، تو اس کا نتیجہ کیا نکلتا ہے کہ انسان جو ہے پھر ایسے ہو جاتا ہے جیسے جکڑا ہوا ہے نا. اور آپ دیکھیں کہ اس زمانے میں جو یہودی تھے ان کے لیے کیا تھا، مثلا جو ہے وہ مال غنیمت اگر ان کے ہاتھ میں آئے گا تو ان کے لیے حلال نہیں تھا. آسمان سے ایک آگ آتی تھی جو اس مال غنیمت کو کھا جاتی تھی، ان کو بس اس کو میدان میں رکھ دینا ہوتا تھا. کافروں سے جہاد کر کے جو مال غنیمت ملتا تھا وہ کھا نہیں سکتے تھے، ان کے لیے جائز نہیں تھا، باہر وہ میدان میں رکھتے تھے، آسمان سے آگ آتی تھی اس کو کھا جاتی تھی. تو ہفتے کے دن وہ شکار نہیں کر سکتے تھے، یہ بھی ان کے لیے حرام تھا. پھر اس کے علاوہ کیا تھا کہ جن اعضاء سے کوئی گناہ وہ کرتے تھے، جن اعضاء سے، ان کو کاٹ دینا ان پر واجب تھا. اسی طرح اگر قتل کر دیتے تھے، وہ قتل عمد ہو یا خطا، دونوں صورتوں میں قصاص میں قاتل کا قتل ہونا، قاتل کو قتل کرنا ان پر واجب تھا. وہ فدیہ وغیرہ یا دیت دے کر جو ہے اس کو بچا نہیں سکتے تھے، ہے نا. تو آپ دیکھیں کہ یہ کیا تھا، یہ اسر اور اغلال یہ بنی اسرائیل پر اللہ تعالیٰ نے بطور سزا کے نافذ کر دیے تھے. اور آپ دیکھیے اس کے علاوہ اگر ان کا کپڑا کہیں سے، جیسے اس کو ناپاکی لگ جاتی تھی، جب تک کہ اس کو کاٹ نہ دیں وہ دھو کر نہیں صاف ہوتا تھا، یہ بھی اللہ تعالیٰ نے ان کو جو ہے ان کی بد عملیوں کی جو تھی وہ سزا دی تھی. تو یہاں پر یہ ذکر کیا جا رہا ہے کہ جب رسول اللہ صلی اللہ علیہ وسلم آئے تو آپ نے جو ہے وہ تمام جو رسم و رواج کی جکڑ بندیاں تھیں یا جو بھی اسر اور اغلال میں اس زمانے میں لوگ مبتلا تھے، اللہ تعالیٰ نے ان کو سب کو جو ہے وہ منسوخ کر دیا رسول اللہ صلی اللہ علیہ وسلم کے ذریعے، جبکہ وہ بنی اسرائیل پر نافذ تھے. تو قرآن نے اور رسول اللہ صلی اللہ علیہ وسلم نے اسر اور اغلال کی بجائے کیا مطلب ہے کہ وہ سخت احکام ختم کر کے سہولت کے احکام دے دیے، ہے نا، نرم احکامات جو ہے وہ دے دیے. تو اسی لیے رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ میں نے تم کو ایک سہل اور آسان شریعت پر چھوڑا ہے جس میں نہ کوئی مشقت ہے اور نہ گمراہی کا اندیشہ ہے. پھر آپ نے ایک موقع پر فرمایا کہ الدین یسر، دین آسان ہے. کیوں؟ اس لیے کہ اللہ تعالیٰ نے مسلمانوں کے لیے دین میں جو ہے وہ کوئی تنگی نہیں رکھی. تو آج ہمیں یہ جو عسر اور اغلال ہے نا، اس کی روشنی میں آج ہمیں اپنی زندگیوں کا جائزہ لینا چاہیے کہ یہ شادی، بیاہ اور یہ موت، وفات جب ہوتی ہے تو اس موقع پر بہت سی ایسی چیزیں ہیں کہ جس میں آج ہم لوگ جو ہے وہ مبتلا ہیں، ہے نا. تو اور اس کو ہم نے عین دین بنایا ہوا ہے، تو یہ چیزیں جو ہیں کیا ہیں، یہ اسلام میں جو ہے وہ جائز نہیں ہیں. تو ہمیں ان رسم و رواج کو ختم کرنا ہوگا، اور آپ میں سے کسی کو اٹھنا ہوگا، آپ میں سے کسی کو یہ شادی، بیاہ یا عام زندگی کی جو روٹین ہے. مثلا آپ دیکھیں کہ آپ کی کلاس میں سے ایک بہن ہے، اس کی والدہ فوت ہو گئی، ہے نا. تو اب یہ کہ پہلی عید لوگ کہتے ہیں کہ نہیں منائی جاتی، تو اب پہلی عید ہے یا دوسری عید ہے، والد یا والدہ جو ہے ان کا سوگ تو تین ہی دن ہے، شوہر کا ہے صرف 4 ماہ اور 10 دن. لیکن ہوتا کیا ہے کہ لوگوں کی دیکھا دیکھی، پھر سب کہتے ہیں کہ نہیں، لوگ کہیں گے، لوگ کیا کہیں گے نا، ہے نا. تو یہ ایک رواج جو ہے جو بن جاتا ہے. تو ایسے رواجوں کو توڑنا چاہیے، ان کو کاٹنا چاہیے. اسی طرح جو ہے وہ بیٹے کی جب شادیاں ہوتی ہیں تو اس موقع پر یہ بری کے دکھاوے کے بہت سے رواج ہیں. مثلا جیسے کہتے ہیں کہ ایک دفعہ ایک لڑکی کی جب بری آئی تو اس میں زیور بھی مانگے کا تھا، اس میں جو چیزیں کپڑے وغیرہ تھے کچھ تو تھے ان کے، لیکن جو ہے وہ جو کپڑے تھے، جوڑے تھے، وہ بھی کچھ چیزیں دوسروں کی مانگی ہوئی تھی، کوئی کسی کی، کوئی کسی کی. اور بعد میں دلہن کو اندازہ ہوا کہ بہت یعنی کم چیزیں، یہ نہیں کہ اس کا کوئی مطالبہ تھا کہ اس کی زیادہ چیزیں ہوں، لیکن یہ کہ دکھاوے کی، دھوکے کی ضرورت ہی کیا ہے کہ آپ دوسروں کو دکھانے کے لیے جو ہے وہ دیتے ہیں، اور پھر ہم کھول کھول کے دکھاتے بھی ہیں کہ ہم یہ دے رہے ہیں نا. تو یہ ایک رواج ہے کہ ہم دکھا رہے ہیں. پھر دکھانے کے وقت ایک کھانا بھی دینا ہوتا ہے کہ جب دنیا دیکھنے آئے گی تو پھر دینا کیا ہے، کھلانا کیا ہے، ہے نا. تو ان رواجوں کو ختم کرنا، ان کو توڑنا کیا ہے، ہم سب کی جو ہے وہ ذمہ داری بنتی ہے. اور بہت سے رسم و رواج ہمارے پاس جو ہیں وہ آج ہندوؤں سے بھی آگے ہیں، کیونکہ وہاں اکٹھے رہتے تھے انڈیا میں، اور جب انڈیا سے اٹھ کر آگے مسلمانوں نے ہجرت کر لی، لیکن ذہنی غلامی جو ہے وہ آج بھی جو ہے وہ باقی ہے. تو قرآن کے آنے کا مقصد، رسول کے آنے کا مقصد، دین اسلام کو اختیار کرنے کا مقصد کیا ہے، کہ انسان جو رسم و رواج ہے ان کی پابندیوں سے آزاد ہو جاتا ہے نا. تو یہ جو رسم و رواج کی پابندیاں، اس سے سوسائٹی یا قومیں جو ہوتی ہیں وہ بوجھل ہو جاتی ہیں، سانس نہیں لے پاتی، جینا مشکل ہو جاتا ہے، اتنے وہ مشکلات میں ہوتے ہیں. لیکن کوئی آگے بڑھ کر جو ہے نا ان رسموں کو کاٹتا نہیں ہے، توڑتا نہیں ہے، کہ ساری دنیا، ساری سوسائٹی اس کے پیچھے پڑ جاتی ہے. لیکن جب رسول اللہ صلی اللہ علیہ وسلم آئے تو آپ نے ان تمام رسم و رواج کو جو ہے وہ ختم کیا. حتیٰ کہ آپ دیکھیں کہ وہ بھی رسم و رواج ہی تھا نا، کہ منہ بولے جو بیٹا ہے اس کی بیوی سے شادی نہیں ہو سکتی. تو کیا کیا رسول اللہ صلی اللہ علیہ وسلم پر باتیں ہوئیں، لیکن آپ نے اس کو بھی تو ختم کیا نا. تو یہ اصل بات، یہ ہے دین کا مقصد. پھر آپ دیکھیے کہ آگے جو ہے اللہ تعالیٰ بات بتا رہے ہیں کہ جو لوگ فلاح پائیں گے تو ان کی کیا شرائط ہے. فالذین آمنوا به وعزروه ونصروه واتبعوا النور الذي انزل معه اولئک هم المفلحون. لہذا جو لوگ اس پر ایمان لائیں گے، تو پہلی شرط کیا ہے فلاح پانے کی، کہ جو لوگ ایمان لائیں. کس پر ایمان لائیں؟ رسول اللہ صلی اللہ علیہ وسلم پر ایمان لائیں. تو پہلی فلاح پانے کی شرط ایمان ہے، اور ایمان لانے کا پھر مقصد کیا ہے، کہ آپ کے بارے میں جانا جائے، آپ کی سیرت، آپ کا اخلاق، آپ کا کردار، آپ کا اسوہ، اس کے بارے میں پڑھا جائے، مطالعہ کیا جائے، آپ کی سیرت کا، آپ کی احادیث جو ہے ان کا مطالعہ کیا جائے. یہ ہے ایمان لانے کا مقصد. اور مطالعہ کرنے کے ساتھ پھر اس کے مطابق اپنی زندگی کے دھارے جو ہیں ان کو بہانا چاہیے، ہماری زندگی اس کے مطابق گزرنی چاہیے. دوسری شرط کیا ہے، وہ ازرو جو ہے، یہ اس کا روٹ ورڈ ہے عین زارا، مدد کرنا، کسی کی جذبہ تعظیم کے ساتھ مدد کرنا. آپ دیکھیں کہ वैसे तो आप देखें कि ये अज़ा रूहू ताज़ीर, ताज़ीर के मानी के असल मानी क्या होते हैं, शफकत के साथ मना करना, हिफाजत करना, शफकत के साथ मना करना, हिफाजत करना। जैसे हजरत अब्दुल्ला बिन अब्बास रजी अल्लाह ने अज़ा रूहू के मानी ये बताए कि ताज़ीम और तकरीम, आला दर्जे की ताज़ीम को ताज़ीर से ताबीर किया जाता है। मुराद क्या है कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की अज़मत और मोहब्बत के साथ आपकी ताईद की जाए, आपकी हमायत की जाए, और मुखालफीन जो कुछ कर रहे हैं उसके मुकाबले में आपकी मदद की जाए। ये है असल में जो है वो अज़्ज़ा रूहू। फिर तीसरी चीज क्या है, वह नसा रूहू, के आपकी जो है आपकी नुसरत करें। तो नुसरत नसरा के मानी है किसी की तकलीफ या जुल्म व ज्यादती रोकने के लिए मदद करना। जैसे रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को अहले मक्का सता रहे थे, जुल्म कर रहे थे, है ना, तो आपकी जो भी तकलीफ है, जो आप पर जुल्म व ज्यादती हो रहा है, उसको रोका जाए, तो ये है कि ताईद की जा रही है, नुसरत मदद दी जा रही है। तो दोनों ही काम करने हैं, इज्जत भी करनी है, एहतराम भी करना है, इंतहाई जज्बे के साथ, इंतहाई एहतराम के साथ आपकी हिफाजत भी करनी है, और जो लोग तंग कर रहे हैं तो उसमें क्या है आपकी मदद। तो आज के दौर में भी दीने इस्लाम के लिए उठना, जिसके लिए रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने अपनी नबूवत के तकरीबन 23 साल गुजारे। तो आप ये याद रखिएगा कि ये जो है ना अमर बिल मारूफ और नहीं अनिल मुनकर, ये पैगंबराना काम है, ये नबियों का काम है। और यहाँ अल्लाह ताला जो है वो कह रहे हैं कि वो लोग फला पाएंगे जो पैगंबर का साथ देंगे, रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम का। ऐसे ही नहीं साथ, बड़ी इज्जत के साथ, बड़े एहतराम के साथ, हकारत के साथ नहीं, एहसान के साथ नहीं। तो हमें भी इस बात पर जो है वो गौर करना चाहिए कि हमारा अमल क्या है। और चौथी बात क्या है, और उस रोशनी की पैरवी इख्तियार करे, वत्तबनूर अल्लाजी उनजिला मा, जो आपके साथ नाजिल की गई है। तो कहते हैं कि इस आयत में नूर से मुराद क्या है कि कुरान है, कुरान मजीद जो है वो क्या है, अल्लाह का कलाम है, कलामे हक है, और एक उम्मी की जबान से ऐसा आला और अरफा और बलीग कलाम जो है वो नाजिल हुआ, जिसकी मिसाल देने से सारी दुनिया आजिज हो गई। तो अल्लाह ताला कह रहे हैं कि तुम उस रोशनी की पैरवी इख्तियार करो। तो असल बात क्या है कि कुरान ऐसा नूर है, खुद रोशन है, और जितने दूसरे अंधेरे हैं उन अंधेरों को खत्म करके उनको भी रोशनियों में बदल देता है। तो आज दुनिया जो अंधेरों में फंसी हुई है, तो उनको निकालने का एक ही तरीका है कि कुरान मजीद का नूर, इसका जी जो रोशनी है उसको आम किया जाए। और आप देखें कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम जो हैं, आपने उस जमाने की जो तारीकियों में डूबी हुई थी कौम थी, जो रस्म और रवाज में जकड़ी हुई कौम थी, है ना, गुमराहियों में हर तरफ अंधेरे ही अंधेरे थे, सकाफत तहजीब दम तोड़ रही थी, तो वो सब जो थे उनको कैसे आजाद किया, कैसे उनको रोशनी में और हदायत से उनको हमकिनार किया, वो कुरान की तालीमात थी। तो दरअसल यहाँ पर भी जो है किताब सुन्नत, और आपको पता है वही है मतलू और वही है गैर मतलू, तो कुरान भी और हदीस भी, ये दोनों चीजें अल्लाह ताला की तरफ से खास जो है वो रहनुमाई है, और इसके जरिए क्या कहा जा रहा है कि उसकी पैरवी करें। फायदा क्या होगा, उलाइका हुमुल मुफ्लिहून, तो वही लोग जो है वो फलाह पाने वाले हैं। आप देखिए आगाज में ये जो आयत नंबर 157 है, इसके आगाज में भी इत्तबा की बात है, रसूल की इत्तबा की बात, और इसके आखिर में भी जो बात कही जा रही है वत्तबा, है ना, इत्तबा की बात कही जा रही है। तो नबी उम्मी का इत्तबा भी करना है, और आखिरी जुमले में कहा जा रहा है कि नबी उम्मी जो कुरान लेकर आया है, जो नूर लेकर आया है लोगों, उसका इत्तबा भी करना है। तो अगर निजात चाहिए आखरत में, अगर हसना चाहिए दुनिया में और आखरत में, तो किताब और सुन्नत दोनों का इत्तबा करना जो है वो जरूरी है। और फिर साथ ही ये जो अज़्ज़ा रूहू व नसा रूहू, इससे ये बात पता चलती है कि खाली इत्तबा नहीं, बल्कि अदब और एहतराम और मोहब्बत जो है वो फर्ज है। इसीलिए रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम के सहाबा रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम से बहुत मोहब्बत करते थे। एक सहाबी का सामने का बटन हमेशा खुला हुआ होता था, कहते थे जब मैंने रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को देखा था तो इस हाल में कि आपका ये बटन जो था वो खुला हुआ था। और एक सहाबी जो थे वो क्या करते थे कि अपनी आवाज को हमेशा आहिस्ता रखते थे, पस्त रखते थे कि ये अदब का तकाजा है कि मेरी आवाज रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की आवाज से जो है वो ऊंची ना हो जाए। जब ये आयतें नाजिल हुई ना कि या अय्युहल्लज़ीना आमनु ला तरफ़ऊ अस्वातकुम फौका सौतन नबी सूरत अल-हुजरात में, तो वो क्या करते थे, वो तो घर ही बैठ गए, कहने लगे कि ऐसा ना हो कि मेरे सारे अमल जो है वो जाया हो जाए ना। और एक और सहाबी हैं हजरत अमर बिन आस, वो कहते हैं कि रसूल अल्लाह से ज्यादा कोई मुझे दुनिया में महबूब ना था और मेरा हाल ये था कि मैं आपकी तरफ नजर भर कर देख भी नहीं सकता था, और अगर कोई मुझसे आपका हुलिया दरियाफ्त करे तो मैं बयान करने पर कादिर नहीं, इसलिए कि मैंने कभी आपको नजर भर कर नहीं देखा। यह आपका अदब और एहतराम था कि आपके चेहरे पर निगाहें नहीं गाड़ी। फिर जो है हजरत अंस रजी अल्लाह उन्होंने नकल किया है कि रसूल अल्लाह के सहाबा की महफिल में क्या होता था कि जब रसूल अल्लाह तशरीफ लाते थे सहाबा अपनी नजरों को नीचा कर लेते थे, सिर्फ सिद्दीक अकबर और फारूक आजम आपकी तरफ नजर करते और आप इनकी तरफ नजर फरमा कर तबस्सुम फरमाते रजी अल्लाह अन्हुमा। उरवा बिन मसूद को अहले मक्का ने जब जासूस बनाकर भेजा था कि मुसलमानों का हाल मालूम करो, तो उसने जो है जब आया और देखा कि रसूल अल्लाह के सहाबा परवाना वार आप पर गिरते हैं और फिदा होते हैं, तो उसने वापस जाकर क्या रिपोर्ट दी थी कि मैंने कैसरो किसरा के दरबार भी देखे हैं और मैं मुल्के जो शाम का मुल्क है वहां पे नजाशी से भी जाकर मिला हूं, मगर जो हाल मैंने रसूल अल्लाह के सहाबा का देखा है वो कहीं नहीं देखा। मेरा ये ख्याल है कि तुम लोग इनके मुकाबले में हरगिज कामयाब नहीं होंगे, है ना। हजरत मुगीरा बिन शोबा कहते हैं कि जब आप घर में तशरीफ लाते और घर में मौजूद होते तो सहाबा बाहर से आवाज देकर रसूल अल्लाह को बुलाना बेअदबी समझते, तो फिर क्या करते, दरवाजे पर दस्तक भी सिर्फ नाखून से देते कि ज्यादा खड़का और शोर ना हो, और कभी बाहर ही खड़े इंतजार करते कि जब रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम बाहर आएंगे तो फिर आपसे जो है मुलाकात होगी, बात होगी। रसूल अल्लाह की वफात के बाद भी सहाबा और ताबईन का ये मामूल था कि मस्जिद नबी में कभी बुलंद आवाज से बात ना करते, यानी बात करना तो दूर की बात है, वाज और तकरीर में भी ज्यादा बुलंद आवाज इख्तियार नहीं करते। ये क्या था, ये आपका अदब और एहतराम था कि जब रसूल अल्लाह का नाम आपकी जबान पर आता सहाबा की तो रोने लगते, हैबत ज़दा हो जाते। तो ये थी ताजीम और तौकीर जो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम के सहाबा ने की। और आज आप देखेंगे मस्जिद नबी में दीदार के वक्त क्या धक्कम पेल होती है, दुपट्टा कहीं, बैग कहीं, जिलबाब कहीं, एक जो है ना जैसे कुश्ती का सा समा होता है ना, और रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम वहां आराम फरमा रहे हैं ना, तो लड़ना झगड़ना और एक दूसरे के साथ ऐसे करना, जब भी वो दरवाजा खुलने का वक्त होता है आप उस वक्त जायजा लें। तो अदब और एहतराम का तकाजा क्या है, कोई बात नहीं, बाद में बारी आ जाएगी, आप थोड़ा सा पीछे खड़े हो जाएं, और वहां पे भी वो आगे जाने के लिए क्या हाल होता है, अस्तग़फिरुल्लाह। तो हमें उस वक्त जो है इन सब बातों का ख्याल रखना चाहिए कि हमारा अमल जो है वो कैसा अमल है। और आज भी जो है वो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम यहाँ पे मौजूद नहीं है, लेकिन आपकी अहदीस, आपकी सीरत, आपका उसवा, आपका उसवा हसना हमारे पास जो है वो मौजूद है। तो अदब और एहतराम का तकाजा क्या है कि अपनी जिंदगी के चंद लम्हे, हमें चंद घड़ियां, चंद दिन, चंद महीने निकालने चाहिए ताकि हम सुन्नत का, सीरत का, हदीस का, इन सब चीजों का जो है ना हम मताला करें। आप सोचे तो सही कि हम दुनिया की बड़ी बड़ी किताबें, नावल, ड्रामे, गपशप, बहुत से काम करते हैं, लेकिन इसके लिए हमारे पास जो है वो टाइम नहीं है। तो यहाँ पे क्या कहा जा रहा है, उलाइका हुमुल मुफ्लिहून, कि ये लोग हैं जो फला पाएंगे, जो रसूल का इत्तबा करेंगे और उसके साथ जो कुरान का इत्तबा करेंगे। फिर फरमाया इसके साथ ही अल्लाह रब्बुल इज्जत जो है वो क्या फरमाते हैं, आपने सोचा कि आयत नंबर 157 के आखिर में फलाह की बात है, तो क्या मेरा शुमार भी फलाह पाने वालों में है, है ना, क्योंकि जब तक अमल नहीं होगा तो फिर हम फलाह जो है वो कैसे हासिल करेंगे।